बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूदो सलाम हो मोहम्मद और आले मोहम्मद पर। नाज़रीन अस्सलामु अलैकुम। नसीम ज़िंदगी लेकर हाजिर खिदमत हैं आपके घरों में, और इंशाल्लाह के आप लोग भी हम लोग का इस्तकबाल करेंगे। आज भी हम लोग बहुत ज़बरदस्त प्रोग्राम आपके लिए लेकर आए हैं।
सलाम अर्ज करता हूँ आपकी खिदमत में, आपकी खिदमत में,
वालेकुम
और
अस्सलाम
खुशामदीद कहता हूँ आपको प्रोग्राम नसीम ज़िंदगी में। जी, एक मज़ेदार सा प्रोग्राम आपकी खिदमत में लेके आए हैं। मौजू हमारे हफ्ते का चल रहा है, बड़ा अहम ख़वातीन का मौजू है, और ख़वातीन का किरदार एक कौम की, एक मुल्क की, एक घरानी की तरक्की में, और ये हमारा मौजू चल रहा है, और इसमें हम आपका साथ चाहिए। वाइबर, व्हाट्सएप, फेसबुक और हमारे फ़ोन नंबर स्टूडियो की भी आप लोग मुलाजा फरमाएंगे, उन पर भैया
तो हमारे साथ रहिए आज के प्रोग्राम में भी। साथ में चलते हैं, प्रोग्राम को अपने मुतबर्रिक बनाते हैं, अपने अजहान और अफकार को मुतबर्रिक बनाते हैं एक हदीस से, उसके बाद आपकी खिदमत में हाजिर होंगे।
अमीर अल मोमिनीन हजरत अली इब्न अबी तालिब अलैहिस्सलाम का इरशाद गिरामी है, हर चीज की एक सूरत होती है और तुम्हारे दीन की सूरत नमाज है।
जी नाज़रीन, फिर से हम आपकी खिदमत में हाजिर हैं। कलम नहीं आ पाए, बहरहाल हमारी रुबाब बहन थी, और क्योंकि हफ्ते का मौजू ख़वातीन के हवाले से था, हम लोगों ने कहा कि बहरहाल एक खातूना के इस हवाले से बात करें, तो यकीनन कल का प्रोग्राम भी आप लोगों को पसंद आया होगा, हालांकि हम नहीं थे, लेकिन बहरहाल चलते हैं आज का भी प्रोग्राम, आज के प्रोग्राम का आगाज़ करते हैं। आपको हम बताते चलें कि लैला बतूल साहिबा से हम लोगों की गुफ्तगू होगी, इस्लामाबाद स्टूडियो में वो तशरीफ़ रखेंगी और उनसे गुफ्तगू होगी। बहरहाल जो कवानीन हैं, जो यानी बहरहाल मुख्तलिफ जो सूरत हाल है
बिल्कुल
कवानीन के,
इत्तफाकन
यानी
जी
ख्वातीन के सिलसिले में,
बिल्कुल
उसके
उनसे
हवाले
इत्तफाकन
से
जो हमारी बात हो रही थी, और वो यही चाह रही थी कि जो समाजी हालत है ख्वातीन की, जिसकी वजह से शायद वो बहुत से शोबों में काम नहीं कर पा रही, या जो मुश्किलात हैं या जो रस्ते हैं, बहरहाल उन्होंने कहा कि उस पर इंशाल्लाह वो बात करेंगी। तो बहरहाल जी वकील हैं, समाजी कारकुन हैं, उनसे भी गुफ्तगू रहेगी। हमारे साथ यहाँ पर स्टूडियो में होंगे डॉक्टर आसिफ रशीद, इंशाल्लाह उनसे हम लोग गुफ्तगू करेंगे रोटा वायरस के बारे में। बच्चों में खास एक वायरस पाया जाता है, उसके बारे में वो हम बताएंगे। देखते हैं रोटा वायरस
जी, जो रोटी
बड़ी नहीं,
बड़ी, बड़ी रोटी
नहीं,
रोटा
जी जी इस भारत
की चीज नहीं
जो है, देखते हैं कि ये है क्या रोटा वायरस, हो सकता है शायद रोटियों में ही पाया जाता हो, लेकिन ये डॉक्टर आसिफ रशीदी हमें बताएंगे। तो चलते हैं, क्या
वर्जिश करें,
वर्जिश कर लेते हैं,
तो साथ में वर्जिश करते हैं। आप लोग अगर अभी ना देख पाए तो आप लोग शाम को फिर से वर्जिश देख सकते हैं बाकी प्रोग्राम के साथ। चलते हैं वर्जिश करते हैं, सेहत बनाते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, सलाम अलैकुम नाज़रीन। एक नए स्टेप के साथ प्लेटिस के आपके साथ आपके सामने हाजिर खिदमत है। उम्मीद करता हूँ कि पिछले जितने स्टेप्स हैं उन पे आपने दिक्कत की होगी, उनको अच्छी तरह आप दोहरा रहे होंगे, घर में उसकी प्रैक्टिस कर रहे होंगे। आज जो स्टेप्स आपके सामने लेके आए हैं, वो स्टेप हम जमीन पे लेट के अंजाम देंगे। ये वर्जिश का जो स्टेप है प्लेटिस का, इसको हम जमीन पे लेट के अंजाम देंगे। पहले हम आपको करके दिखाते हैं कि किस तरह इस स्टेप को अंजाम देना है, उसके बाद फिर आप जब अच्छी तरह इसको जहन नशीन कर लें तो फिर घर पे आप इसको अंजाम दीजिएगा। जमीन पे लेटते हैं, दोनों पैर हमारे सीधे होने चाहिए, बहुत ज्यादा खुले हुए या बहुत ज्यादा मुड़े हुए नहीं होने चाहिए, पैर अंदर की तरफ या बाहर की तरफ बिल्कुल सीधे लेटेंगे। दोनों हाथ हमारे जमीन पे होने चाहिए। सीधे लेटने के बाद सांस लेंगे, और सांस लेने के बाद जब हम सांस छोड़ेंगे तो अपने सर को भी ऊपर की तरफ लेके आएंगे। सांस लेंगे, सांस छोड़ते वक्त हम अपने सांस लेते वक्त अपने पेट को हम अंदर की तरफ खींचेंगे और अपने सीने को और सर को ऊपर की तरफ उठाएंगे। लेकिन ज्यादा नहीं उठाना है इसको, उतना ही उठाना है जितने आपके अंदर तवानाई है, जितना आप ऊपर उठा सकें। दोबारा सांस लेंगे, दोबारा सर को ऊपर उठाएंगे, दोबारा सीधे नीचे लेटेंगे, सांस लेंगे, सांस छोड़ते वक्त पेट अंदर, सर को ऊपर उठाएंगे। दोनों हाथ सीधे होने चाहिए, पैर बिल्कुल सीधे होने चाहिए, और दोबारा लेटेंगे। इसमें जो अगला स्टेप है वो ये है कि हम अपने पैरों को अंदर की तरफ मोड़ेंगे, پہلے آپ اس کو دیکھیں ہم کس طرح کر رہے ہیں, اس کے بعد پھر آپ اپنے گھر پہ انجام دیجیے گا. بدن ہمارا بالکل سیدھا ہے, زمین پہ لیٹے ہوئے ہیں, اور اس کے بعد اب ہم ایک ایک پیر کو باری باری اٹھائیں گے اور واپس رکھیں گے. سیدھے لیٹیں گے, سانس لیں گے, سانس چھوڑتے ہوئے سیدھے پیر کو اندر کی طرف موڑیں گے. دیکھیں میں کس طرح پیر کو موڑ رہا ہوں. سانس چھوڑتے وقت دوبارہ سانس لیں گے اور دوبارہ پیر کو نیچے رکھیں گے. یہی اسٹیپ ہم اپنے الٹے پیر پہ بھی دہرائیں گے. پیٹ ہمارا بالکل اندر کی طرف دبا ہوا ہے, دیکھیں, اور پیر بھی ہمارا بالکل سیدھا ہے. یہ پیر کو کس طرح اٹھانا ہے یہ آپ دیکھ رہے ہیں. پیر نہ زیادہ موڑ رہا ہے نہ زیادہ ہم اندر. جتنا ہم اٹھا سکتے ہیں اپنے پیر کو اتنا ہی ہم اندر کی طرف لے کے جائیں گے. اس ورزش کو آپ اپنے گھر پہ انجام دیں. اس کو ایک دفعہ میں اور کر کے دکھاتا ہوں آپ کے سامنے تاکہ آپ اچھی طرح ذہن نشین کر لیں. دوبارہ لیٹتے ہیں, دونوں ہاتھ سیدھے, دونوں پیر ہمارے سیدھے ہیں بالکل. سانس لیں گے, سانس چھوڑتے وقت ہم سر کو اوپر اٹھائیں گے, اپنے کندھوں کو اوپر اٹھائیں گے. ہاتھ دونوں ہمارے زمین پہ لگے ہونے چاہیے. دوبارہ زمین پہ لیٹیں گے, دوبارہ سانس لے کے سانس چھوڑیں گے اور سر کو اوپر اٹھائیں گے. دوبارہ سیدھا لیٹ کے دوبارہ نیچے جائیں گے. اب ہم اپنے پیروں کو اندر کی طرف موڑیں گے, جو اس ورزش کا سیکنڈ اسٹیپ ہے, دوسرا اسٹیپ ہے. سانس لیں گے, سانس چھوڑتے وقت پیر کو اندر کی طرف موڑیں گے. سیدھے پیر کو دیکھیں ہم اندر کی طرف موڑ رہے ہیں. سانس لیں گے, سانس چھوڑ کے پیر کو دوبارہ نیچے رکھیں گے. اب یہی اسٹیپ ہم اپنے الٹے پیر پہ دہرائیں گے اور سیدھے اسٹیپ پہ پھر سیدھے پیر کی طرف جائیں گے اور سانس لیں گے, سانس چھوڑ کے پیر کو سیدھا کریں گے اور اسی طرح سانس لے کے اور پھر سانس چھوڑتے ہوئے پیر کو نیچے رکھیں گے. یہ دیکھیں بہت زیادہ اس میں ہم نے پیٹ پہ یا سینے پہ یا کمر پہ ہم بہت زور نہیں دے رہے. پیر, ہاتھ اور دونوں ٹانگیں ہماری بالکل سیدھی ہونی چاہیے. اب ہم ایک اور اسٹیپ کا اضافہ کریں گے کہ ہم اپنے سر کو بھی اوپر اٹھائیں گے اور پیر کو بھی اندر کی طرف موڑیں گے. پہلے دیکھیں ہم کس طرح اس اسٹیپ کو انجام دیتے ہیں. سانس لیں گے, سانس چھوڑتے وقت پیر کو بھی اور سر کو بھی اوپر اٹھائیں گے. سیدھے پیر کو اور سر کو بالکل, پیر سیدھا ہے, پیٹ اندر ہے, نیچے رکھیں گے. اب دوبارہ سانس لیں گے, سانس چھوڑتے وقت ہم پیر کو اور اپنے سر کو اندر کی طرف لے کے آئیں گے. اب دوبارہ سیدھے پیر پہ یہ کام کریں گے. سانس لیں گے, سانس چھوڑتے وقت دوبارہ الٹے پیر کو اوپر کی طرف لے کے آئیں گے اور سر کو بھی اندر کی طرف موڑیں گے. یہاں پر ہم ایک دفعہ اور آپ کو یہ اسٹیپ کر کے دکھاتے ہیں تاکہ آپ اچھی طرح ذہن نشین کریں اور اپنے گھر پہ اس اسٹیپ کو انجام دے سکیں. دوبارہ ہاتھ دونوں سیدھے, پیر دونوں سیدھے, پیٹ اندر کی طرف کھینچیں گے. سانس چھوڑتے وقت اپنے سر کو اور پیر کو, سیدھے پیر کو اوپر کی طرف اندر کی طرف موڑیں گے اور دوبارہ سیدھا کریں گے. پھر سانس لیں گے, سانس چھوڑتے وقت اپنے الٹے پیر کو اور سر کو اندر کی طرف موڑیں گے اور پھر سانس لے کے اور سانس چھوڑتے وقت اپنے پیر کو اور سر کو باہر کی طرف. دیکھیں ہم کس طرح اس ورزش کو کر رہے ہیں. آپ اس کو اچھی طرح ذہن نشین کر لیں. دیکھیں آپ کہیں پہ اگر اس چیز کو دیکھیں اور محسوس کریں کہ آپ کے بدن پہ بہت زیادہ زور پڑ رہا ہے اور آپ نہیں کر پا رہے, تو آپ جو ہے وہ اس کو جہاں تک اپنے سر کو اور پیروں کو اٹھا سکے وہاں تک اٹھائیں. لیکن پیر اور ہاتھ آپ کے سیدھے ہونے چاہیے اور زمین پہ ہونے چاہیے. پیر جتنے زیادہ آرام سے آپ کھول سکیں اتنے کھولیں اور ہاتھ بھی جتنے زیادہ آپ زمین پہ رکھ سکیں اتنے رکھ سکیں. اب دیکھیں اب ہم ہاتھ کو زمین سے اٹھا کے اس اسٹیپ کو کر کے دکھاتے ہیں آپ کو. سانس لیں گے, سانس چھوڑ کے ہم اپنے سر کو, پیر کو اور ہاتھ ہمارا بالکل اوپر ہے. اس کو آپ ذہن میں رکھیں کہ اس دفعہ ہم نے ہاتھ زمین پہ نہیں رکھا بلکہ ہاتھ ہمارا زمین سے اوپر ہے. دوبارہ سانس لیں گے, سانس چھوڑیں گے, پیر کو اور سر کو اندر کی طرف موڑیں گے. ہاتھ ہمارا بدستور زمین سے اوپر ہے, دونوں ہاتھ ہمارے زمین سے اوپر ہیں. سانس چھوڑیں گے اور پیر کو اور سر کو اندر کی طرف موڑیں گے. میں امید کرتا ہوں کہ یہ جو آج کا اسٹیپ ہم نے آپ کو بتایا, ورزش بتائی, یہ آپ نے ذہن نشین کر لیا ہوگا. اس کو اچھی طرح اپنے گھر میں انجام دیں تاکہ آپ ایک صحیح و سالم بدن کے حامل ہو سکیں. انشاءاللہ اگلے پروگرام میں بھی آپ ہمارا ساتھ دیں گے. تب تک کے لیے اجازت دیں, خدا حافظ.
جی ناظرین آپ لوگ ملاحظہ فرما رہے ہیں پروگرام نسیم زندگی, اور انشاءاللہ اگلے پروگراموں میں آپ تبدیلیاں کچھ دیکھیں گے کہ نئے کچھ حصے ہم لوگ شامل کرنے جا رہے ہیں بہت جلد. اور ہم آپ کو بتاتے چلیں کہ فرحت حسین جعفری نے ہمیں ہمارے لیے میسج بھیجی ہے فیس بک پر. انہوں نے پوچھا ہے کہ سعودی عرب میں ہمارا پروگرام کتنے بجے, سحر عالمی نیٹ ورک کی نشریات کتنے بجے شروع ہوتی ہیں؟ تو ہم آپ کو بتاتے چلیں کہ صبح 6 بجے سے سعودی عرب کے وقت کے مطابق ہماری نشریات شروع ہوتی ہیں. آپ لوگ اس وقت دیکھ سکتے ہیں ہمارا پروگرام, اور تہران میں اس وقت 6:42 ہو رہے ہیں, یعنی 6:10 ہو رہے ہوں گے تقریباً, 6:12 ہو رہے ہوں گے سعودی عرب میں. تو بہرحال ہم آپ کو یہ بھی بتاتے چلیں کہ ہم لوگوں کے مہمان تشریف لا چکے ہیں اسٹوڈیو میں. لیلا بتول صاحبہ سے بھی کوشش کر رہے ہیں ہمارے ساتھی کہ جلد از جلد رابطہ ہو جائے, اور ابھی چلتے ہیں خرم کے پاس.
بہت شکریہ حسن. جی بالکل, ہمارے ساتھ ڈاکٹر آصف رشید ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں ناظرین. اور ہمارا موضوع جیسے کہ ہم نے پہلے بھی بتایا کہ روٹا وائرس کے سلسلے میں ہمارا موضوع رہے گا. ڈاکٹر صاحب سلام عرض کرتا ہوں آپ کی, شکریہ ادا کرتا ہوں آپ نے ٹائم نکالا ہمارے پروگرام کے لیے. ڈاکٹر صاحب, روٹا وائرس ہے کیا, کیا انفیکشن ہے یہ؟
روٹا وائرس ایکچولی ایک ڈائجسٹو پرابلم ہے بچوں میں.
اچھا,
جو کہ
ہاضمے کا مسئلہ
ہے, جو کہ برتھ سے لے کے 2 سال تک انفیکٹ کرتا ہے اسپیشلی بچوں.
ٹھیک.
اور اس میں یہ کہ ڈائریل, یعنی کہ ڈائریل النس ہوگی, وامٹنگ آئے گی.
ٹھیک ہے.
ڈی ہائیڈریشن ہوئی بچے کا سارا, یعنی کہ
پانی,
اور لیڈ ٹو ڈیتھ کارڈیو واسکولر.
اتنا شدید ہے
کہ وہ پانی جو پیتا ہے یا جو بھی اس کی خوراک ہے ریٹین نہیں کرتی,
نکل جائے گی
کیونکہ جو وائرس ہے وہ انٹسٹائنز کو ڈیمیج کر دیتا ہے.
اچھا.
اتنا ڈیمیج کر دیتا ہے کہ وہ ابزارپشن نہیں ہوتی اس کی, ابزارب نہیں ہوگی جب ڈائٹ, تو اٹ ول پاس تھرو دا انٹسٹائنل, ول ناٹ,
یعنی پوری طرح لوز موشن ہے,
پوری طرح لوز موشن ہے.
کچھ بھی کھائیں کچھ بھی پیئیں تو وہ آپ کا باہر نکل جائے گا.
اس میں بچے, اسپیشلی بچے میں جو کہ ان فیٹس انڈر 1 ایئر اور 2 سال تک, انہیں یعنی کہ یہ روٹا وائرس
جہاں پر ہمیں روٹا وائرس ملتا ہے؟
روٹا وائرس ایکچولی ایپیڈیمکس جہاں پہ چیز صفائی میں نہ ہو, پانی صاف نہ ہو,
کہیں پر بھی
مل سکتا ہے. یہ ڈیولپ کنٹری کی بھی پرابلم ہے
اور
ڈیولپنگ کنٹری کی بھی پرابلم ہے. یو ایس اے اور امریکہ اور انگلینڈ میں ہے پرابلم, لیکن ادھر بچوں کی جو ڈیتھ ہے ریٹ وہاں پہ کم ہے, ہنڈرڈز میں, لیکن افریقن اور ایشین میں تھاؤزنڈز میں.
اچھا.
انڈیا میں جو پرابلم ہے 1,22,000 بچوں کی ڈیتھ, یعنی کہ لاسٹ ٹائم ریکارڈڈ بائی روٹا وائرس
سے.
اور اسی طرح پاکستان میں کم ہے لیکن ہے 20,000 کے قریب ہے.
اچھا.
اور نائجیریا میں 50,000 کے قریب, یعنی کہ بچوں کی ڈیتھ, یعنی کہ ہوتی ہے. اگر آپ مجھے پہلی سلائڈ کی طرف لے جائیں
جی, میں آپ کو ڈاکٹر صاحب کی دکھا دیجیے,
آپ کو اوور آل پریولنس بتا دوں گا کہ یہ کہاں کہاں پہ یہ ڈیزیز.
جی ڈاکٹر صاحب کی اگر تصویر دکھا دی جائے تو بہت مہربانی ہوگی آپ لوگوں کی. اچھا ڈاکٹر صاحب, جیسے آپ نے کہا کہ گندے پانی اور اس طرح کی جگہوں سے, تو اور کیا علامات ہیں؟ یعنی کہنے کا مطلب یہ کہ کیسی جگہ ہوگی تو وہاں پر آپ کو روٹا وائرس کے چانسز ہیں؟
دیکھیں جی, میں ایک بات کرتا ہوں کہ یہ وائرس کا جو ٹرانسمیشن ہے فیکو اورل روٹ ہے, مین کے فیسز کے تھرو یا اسٹول کے تھرو یہ خارج ہو رہا ہے, انوائرمنٹ میں گیا, انوائرمنٹ میں یہ وائرس سٹیبل رہتا ہے. اگر میں پہلی سلائڈ کی طرف لوں, ہاں یہ دیکھیں جی, جو ریڈش کلر کی جو مارک کیا ہوا ہے یہاں پہ انسیڈنس بہت زیادہ ہے, جو اسپیشلی پاکستان اور افغانستان بھی انفیکٹڈ ہے.
ٹھیک ہے, زبردست.
اس میں 100 to 1,000 ڈیتھ ہیں پر 100,000, یعنی 1,00,000.
اچھا, یعنی ابھی ہم لوگ جو ہے پاکستان افغانستان ٹاپ لسٹ میں سے ہیں.
ہاں بالکل جی, اس میں اب وہی پرابلم, بات وہی میں کہہ رہا ہوں کہ جب ایک صفائی, ایک سینیٹیشن, ایک ہائیجینک انوائرمنٹ نہیں ہے اس جگہ پہ, تو وہاں پہ یہ چیز بھرے گی. نائجیریا اور یہ افریقن
کنٹریز
میں بھی سیم ہے, اور ایران میں کمپیریٹیولی بہت کم ہے, اور انڈیا میں بھی کم ہے, لیکن پاکستان میں اور افغانستان میں اس کا پریولنس زیادہ ہے. اور باقی جو ادر امریکہ اور چائنا اور رشین اسٹیٹ ہے ادھر تھوڑا ہے,
تھوڑا بہت,
مین کے لیس دین 10 ڈیتھ پر
100, لیکن ہے صحیح, وہاں
ہے صحیح, یعنی کہ وہ وائرس پریولنٹ ہے انوائرمنٹ میں.
اچھا, یعنی اس کا مطلب ہے کہ ہماری حالت بھی تقریباً جو ہے افریقن کنٹریز سے ملتی جلتی
اس معاملے میں, اس انفیکشن میں ملتی جلتی.
اچھا,
100%
صحیح.
اور بات وہی ہے صفائی,
صفائی, یعنی اس ٹائم پہ ہم کہہ سکتے ہیں کہ ہم افریقن ممالک کی طرح کے لیول کی صفائی ہے ہمارے ممالک میں
تقریباً, یہی سمجھ لیں کہ جہاں پہ پانی صاف نہ ملے گا تو وہاں پہ یہ چیز تو ہوگی. جب پانی
تو یعنی آپ کہتے ہیں پانی بیسک
بھی ایک فیکٹر ہے.
ہاں ایک فیکٹر ہے,
ایک فیکٹر. اس کے علاوہ یہ فیکو اورل روٹ ہے, مین کہ انفیکٹڈ پرسن کو میں نے ہاتھ لگایا ہے,
اچھا
میں خود انفیکٹ ہو جاؤں گا, یا بچے کو میں ہینڈل کر رہا ہوں,
یا جو سیوریج کا پانی ہے یہ مکس ہونا,
یہ بھی ایک پرابلم ہے. لیکن جو فیکل اورل روٹ بتایا نا کہ میں فار ایگزامپل سب کلینکلی انفیکٹڈ ہوں, میں ایک بچے کو ہاتھ لگا رہا ہوں, میرے ہاتھ انفیکٹڈ ہیں سارے, اسی میں وہ کمیونیکیٹ ہو رہا ہے, اس کے منہ کو ہاتھ یا جو بھی واٹس ایور, اب وہ اس میں تھوڑے دن کے بعد ایک دو ویک کے بعد انکوبیشن بچے میں سائن آنے شروع ہو جائیں گے. جو میجر جو ہے یعنی کہ فیکل اورل روٹ ہے, ان ریسپیریٹری روٹ ابھی تک نہیں ریکارڈڈ
ہے, ایئر بور نہیں ہے,
ہوا سے نہیں ہے, لیکن یہ فیکل اورل ٹرانسمیشن.
اچھا ڈاکٹر صاحب, بڑوں میں کیا اس کے وائرس آ پائے
ہیں؟ بالکل اڈلٹس میں ریکارڈڈ ہے, لیکن اس میں جو ہے سب کلینکل سائن ہوں گے.
اچھا,
لیکن بچوں میں جو سب کلینکل سائن سے ڈائریا اور آگے موو کرے گا,
کلینیکل سائنس کے اوپر آ جائیں گے. اچھا ڈاکٹر صاحب, بڑے کیریئر کے طور پہ کردار ادا کرتے ہیں؟
بالکل خرم, آپ کی بات بالکل صحیح ہے, وہ کیریئر کے طور پر وائرس کو کمیونیکیٹ کر رہے ہیں دوسروں میں,
یعنی اپنے اندر وائرس.
ایک فیملی کے اندر ہی دیکھ لیں, مین کہ میں گھر میں رہ رہا ہوں, ایک بچے کو انفیکٹ کر سکتا ہوں,
ٹھیک ہے,
تو وہ ایز اے کیریئر میں یوز ہو رہا ہوں کہ میں دوسروں کے.
بہت بہت شکریہ ڈاکٹر آصف رشید, آپ سے گفتگو جاری رہے گی. ناظرین, ہمارے ساتھ ڈاکٹر آصف رشید صاحب یہاں پر موجود ہیں اور ہماری گفتگو ان سے چل رہی ہے روٹا وائرس کے سلسلے میں, اور ایک خطرناک وائرس جو بہت جان لیوا ہے, خاص طور پر بچوں میں. چلیں گے ہم حسن کے پاس. جی حسن,
شکریہ خرم. آج اتفاق سے ہم بھی اسی کے حوالے سے تھوڑا مختلف یعنی انداز میں کہ ہم لوگ آس پاس کے ہم لوگوں کی بہت ساری چیزیں جو ہم لوگوں کے صحت پر اثر انداز ہوتی ہیں, ان کو کیسے ہم لوگ بہتر طریقے سے ان پر یعنی کام کر سکتے ہیں اور اس کو ایک مفید چیز میں تبدیل کر سکتے ہیں, اس کے حوالے سے بات کریں گے. تو آج کا پروگرام ضرور دیکھیے گا ناظرین, اور انشاءاللہ ہم لوگوں کا پروگرام جاری رہے گا. چلتے ہیں ایک بریک لیتے ہیں, اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. کافی دنوں کے بعد تہران میں بھی برف باری ہوئی, بہرحال خدا کا شکر ادا کرتے ہیں اس نعمت کے لیے, اور انشاءاللہ کہ اس کی تمام تر نعمتیں ہم لوگوں کے زندگی اور ہم لوگوں کے زندگی کے لمحے لمحے میں شامل ہوں. واپس چلتے ہیں خرم کے پاس, میرے خیال میں زیادہ وقت بھی نہیں ہے آپ لوگوں کے پاس.
جی بالکل, بہرحال ہماری گفتگو جو ہے وہ چل رہی ہے ڈاکٹر آصف رشید کے ساتھ, اور ہم ایک بڑے اہم موضوع ہے روٹا وائرس جو بڑا اقبال جان لیوا وائرس ہے, اس کے بارے میں بات کریں. ڈاکٹر صاحب, کیا علامات بچے میں ہمیں دیکھنے میں ملیں گے؟
بچے میں وائرس تھرو فیکل اورل روٹ انٹر ہوا,
ٹھیک ہے,
اس میں سب کلینیکل سائنس سے لے کے مائلڈ ڈائریا.
اچھا,
ہلکا سا یعنی کہ پیٹ خراب ہونا, لوز موشن. اب اس میں سیویئرٹی بھی انکریز ہو جائے گی, ٹھیک ہے, اور اس کے بعد ڈی ہائیڈریشن, مین کہ پانی خشک ہونا, باڈی سے ڈرائینس شروع ہو رہی ہے, اور اس کے بعد وامٹنگ شروع ہو جائے گی, ٹیمپریچر زیادہ ہو جائے گا. یہ پانچ چھ تو جو کہتے ہیں نا کہ ایم کلینکل سائن ہے.
ہاں, یہ جو اکثر آپ کو دیکھنے
ہیں, اب ڈی ہائیڈریشن ہوا, اس کے ساتھ باقی سسٹم بھی, اب کارڈیو واسکولر اریسٹ بھی ہو سکتا ہے.
اچھا, یعنی دل کے مسائل بھی دیکھنے میں آ سکتے ہیں.
جب واٹر نہیں ہے باڈی میں,
اچھا,
ہارٹ نے کہاں سے پمپ کرنا ہے, ٹھیک ہے, ڈی ہائیڈریشن ہوئی, کولیپس ہوگا, اور مین لیڈ ٹو ڈیتھ. سو یہ جو پانچ چھ سائن ہیں, یہ تو ہال مارک ہے جو کہ روٹا وائرس کے,
ٹھیک ہے,
مین کہ ڈی ہائیڈریشن, اور اس کے بعد نو چانس.
اچھا ڈاکٹر صاحب, کیسے اس کو عام پیٹ خراب, عام طور پہ بچوں میں پیٹ خراب ہو گیا,
جی,
اور بارہ کبھی بار الٹیاں بھی ہوتی ہیں بچوں کو, بخار بھی ہوتا ہے, تو کیسے اس کو روٹا وائرس انفیکشن سے کیسے اس کو علیحدہ کیا جائے؟
یعنی کہ آپ کہہ رہے ہیں کہ ڈیفرینشیٹ کریں,
مثلا جیسے عام طور پہ ڈاکٹر صاحب دیکھا جاتا ہے نا کہ بچے کا لوز موشن ہو گیا ہے, اس کا پیٹ خراب ہو گیا, تو وہ کیسے ہمیں اس کو کیسے ڈیفرینشیٹ کیا جائے کہ نہیں یہ عام
دوسری وجہ سے نہیں ہوا. اس میں یہ کہ یہ جو روٹا وائرس کا انفیکشن ہے, سب سے پہلے یہ سیزنل ہوتا ہے, ونٹر سیزن میں اس کا زیادہ پریولنس ہے, ٹھیک ہے. دوسری بات ہے, آپ میڈیکیشن سٹارٹ کریں گے نا, ظاہری بات آپ کو لوز موشن یا بچے کو لوز موشن شروع ہوئے ہیں, ٹھیک ہے, اب ریکوری نہیں ہو رہی اس سے, एंटीबायोटिक यूज कर रहे हैं, रिकवरी नहीं हो रही,
ठीक है,
या कोई इस तरह की मेडिसिन यूज कर रहे हैं जिससे डायरिया स्टॉप होता है, नहीं रिकवरी हो रही। अब उधर आके उसने कहना है इट मे बी वायरल ओरिजिन, तो उस वक्त वो फिजिशियन के पास मूव करेगा, फिजिशियन जो है रेफर करेगा डायग्नोसिस की तरफ, पहले ये सारे क्लिनिकल साइन रिकवरी और जो उसकी मेडिकेशन हुई है,
ठीक है,
फिर वो देखेगा कि नहीं ये प्रॉब्लम कुछ और है, बैक्टीरियल नहीं है या पैरासिटिक नहीं है, क्योंकि पैरासिटिक भी डायरियल काज करते हैं,
ठीक है, बैक्टीरिया भी।
अब उधर वो स्विच हो जाएगा वायरल की तरफ, और वायरल की तरफ वो डायग्नोसिस लेके जाएगा कि ये क्या।
अच्छा डॉक्टर साहब, कैसे इसको कोई टेस्ट मौजूद है इसको चेक करने के लिए?
फॉरम इसके टेस्ट तो ये सबसे पहले तो क्लिनिकल साइन है और एंडेमिक एरिया होता है, एपिडेमिक कहते हैं कि एक एरिया में ये बीमारी
फैली
हुई है, तो उससे कहना कि ये तो बच्चों में फलां एरिया में ये बीमारी तो ऑलरेडी रिपोर्टेड है, तो उसने उसकी जो माइंड है स्विच उस साइड पे करेगा कि क्यों ना मैं रोटा वायरस के अगेंस्ट इसका डायग्नोसिस, और है अभी अंडर टू ईयर है,
इलाज भी शुरू
और 5 साल से नीचे तक भी इसकी, यानी कि, और वो सीधा उसके क्लिनिकल साइन वगैरह देखने के बाद उसे लैब की तरफ रेफर करेगा, उसमें जो फीसिस है, जो स्टूल है, उसके एंटीजन, उसमें वायरस एक्सक्रीट हो रहा है, खारिज हो रहा है, उसी वायरस को वो किसी सीरोलॉजिकल टेस्ट एलाइजा लगा लेगा,
अच्छा,
एलाइजा से करेगा, या उसमें एंटीबॉडी देख लेगा कि उसके रोटा वायरस अगेंस्ट एंटीबॉडी है, इट मींस ही इज इन्फेक्टेड विद रोटा वायरस।
अच्छा डॉक्टर साहब, अगर ऐसी एरिया ना हो जहाँ पर इस बीमारी ये वायरस फैला नहीं हुआ, तो वहां पर क्या पहले जो है हम आम दवाइयों से इलाज करेंगे, तो वो आम दवाइयों से जब हम इलाज कर रहे हैं तो वो वक्त जाया करने वाली बात नहीं है?
वो तो 100% यही बात है कि फर्स्टली फिजिशियन को भी नहीं समझ आ रही होती कि ये डायरिया परसिस्ट कर रहा है, नॉट रिस्पॉन्स टू एनी मेडिकेशन,
ठीक है,
तो उस वक्त फिजिशियन ने का स्विच करेगा वायरल के वायरल डायरिया है, तो उस वक्त वो लाजमी वो उसे उसको लैब में रेफर करेगा कि मैं क्यों ना इसके कन्फर्मेटरी, जैसे कहते हैं ना कि कन्फर्मेशन हो कि ये वाकई फलां, अब बच्चों में जो डायरियल डिजीजेज है, नोरो वायरस भी है, ये भी है, रोटा वायरस भी, इस तरह वो डिफ्रेंशिएट करेगा, रेफर करेगा कि ये फलां 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 टेस्ट होने चाहिए इस बच्चे के लिए टू कंफर्म कि ये वायरल ओरिजिन है या बैक्टीरियल ओरिजिन है,
ठीक है।
बैक्टीरियल ओरिजिन तो उससे पहले ही पता चल जाएगा कि ये मेडिकेशन एंटीबैक्टीरियल मेडिसिन यूज कर रहा है, रिस्पॉन्स नहीं कर रही, ठीक है, तो वो उससे पहले ही पता लग जाएगा, लेकिन जब वायरल जो है वो थ्रू लेबोरेटरी डायग्नोसिस से ही पता उसे कन्फर्मेशन।
सही, ठीक, बहुत शुक्रिया डॉक्टर साहब, गुफ्तगू आपके साथ आगे बढ़ाएंगे। जी नाज़रीन, डॉक्टर आसिफ रशीद मौजूद हैं स्टूडियो में और हमारी गुफ्तगू चल रही है रोटा वायरस बच्चों में खासतौर पे। अभी हम चलेंगे हसन के पास। जी हसन,
बहुत बहुत शुक्रिया खुर्रम, और हम बहुत ही अहम चीज के बारे में जो आप लोगों को बताना चाह रहे हैं वो इस हवाले से है कि प्लास्टिक की चीजें बहुत हम लोग इकट्ठा कर लेते हैं आस पास अपने, खसूसन आपने देखा होगा प्लास्टिक की बोतलें, इसमें मुख्तलिफ काम उसके किए जा सकते हैं और उसके उसको सही तौर से जिसे कहा जाता है रिसाइकल करना वो बहुत ज्यादा अहम है। कहा जाता है कि इस वक्त दुनिया के आबादी के 40 गुना ज्यादा बोतलें प्लास्टिक की फेंकी गई हैं और तकरीबन यही मकदार जो है वो बनाई भी जा रही है और उसका कोई सोचा भी नहीं जा रहा है कि क्या होगा। बाज़ मुमालिक ने, बहरहाल तरक्की याफ्ता मुमालिक ने इस सिलसिले में बहुत ही बेहतरीन काम भी किया है कि सन 2008 से 2014 के बीच तकरीबन 80% उन लोगों की तादाद में इजाफा हुआ है जो लोग रिसाइकल करने लगे हैं अपने मुख्तलिफ सिर्फ प्लास्टिक की चीज़ों की मैं बात कर रहा हूँ, खुसूसन बोतलों के हवाले से, क्योंकि इसमें भी तकरीबन 5-6 किस्म के मुख्तलिफ यानी डेंसिटी जिसे कहा जाता है कि कितना ज़्यादा पॉलीथिलीन उसमें इस्तेमाल हो रहा है वो जो है वहाँ पर देखा जा रहा है और काफ़ी हद तक इस मसले को दूर करने की कोशिश की जा रही है। तो सबसे अहम कदम जो इस सिलसिले में बताया गया है वो ये है कि खुद अफराद में, खुद एक माशरे के लोगों में आ गई पैदा हो कि किस तरह से हम जो है रिसाइकिल कर सकते हैं। सबसे अहम कदम जो एक आम आदमी उठा सकता है वो ये है कि बोतलें जो है वो नदियों में न फेंके, नालियों में न फेंके, क्योंकि सबसे अहम वजह आजकल पानी के गंदे होने की और आगे जाके जो बहुत सारे मसाइल पेश आ सकते हैं, बहुत आपके कराची, बहुत सारे शहर ऐसे हैं पाकिस्तान में भी हिंदुस्तान में भी जहाँ पे आप देख सकते हैं एक बारिश हुई और तालाब बनना शुरू हो गए शहर में मुफ्त में। तो इसको दूर करने के लिए कहा जा रहा है कि सबसे ज़्यादा बढ़ के NGOs को मदद करनी होगी और जो यानी गैर कौमी इदारे हैं उनको आगे बढ़ना होगा इस सिलसिले में। और उसके बाद का कदम ये है कि वो कारखाने सामने आए जो इस सिलसिले में काफी हद तक यानी तआवुन कर रहे हैं मुख्तलिफ ममालिक के साथ इसको यानी हत्ता यानी री एक्सपोर्ट करने में। एक बहुत ही अहम काम जो बाज़ लोगों ने किया है, बहरहाल खूबसूरत तस्वीरें उसके ज़रिए बनाना, बोतलों के ज़रिए बनाना, लेकिन बहरहाल ये एक बहुत ही इब्तदाई हल है इस मसले का। और अच्छा हल ये है कि उन कारखानों को भेज दी जाएं ये बोतलें जो फिर से उनको इस्तेमाल करके सही तौर से आपके बीच में वापस लाएंगे। और आप लोग भी कोशिश करें जहां तक हो सके रिसाइकल चीज़ें इस्तेमाल करें, उसके ऊपर लिखा भी होता है। इस जरिए हम अपने माहौल को नुकसान कम पहुंचाएंगे। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। आप लोग देख रहे हैं प्रोग्राम नसीम जिंदगी, और अभी वापस चलते हैं फौरन खुर्रम के पास ताकि गुफ्तगु अपने एक जगह पर पहुंच जाए।
बहुत शुक्रिया हसन जी, बिल्कुल गुफ्तगु हम किसी नतीजे पे पहुंचाने की कोशिश करेंगे। रोटा वायरस के बारे में डॉक्टर आसिफ रशीद के साथ हमारी गुफ्तगु चल रही है, चलते हैं लौटते हैं उनकी तरफ ताकि गुफ्तगु को आगे बढ़ाया जा सके। डॉक्टर साहब, क्या इलाज है हमारे पास रोटा वायरस का बच्चों में?
अब फिजिशियन से डायग्नोसिस में कंफर्म हो गया कि रोटा वायरस पॉजिटिव है।
ठीक है,
अब उधर सबसे पहले ही बच्चे को यानी कि रिहाइड्रेट करो, वो तो डिहाइड्रेट हुआ हो ना, सारा बॉडी में सारा
डायरिया
पानी खत्म हुआ, अब से रिहाइड्रेट करो। ओरल रिहाइड्रेशन साल्ट सॉल्यूशन है, अब उसे एक्सटेंसिवली उसे ओरली और इंट्रावीनस लगाओ,
ड्रिप लगाओ
उसे, और उसके साथ अगर ग्लूकोज ऐड कर लें वेल एंड गुड है। सो सबसे पहली स्ट्रेटेजी तो यही होती है कि ये इसे ओरल रिहाइड्रेट करें एज सून एज पॉसिबल।
ठीक है,
सो उससे यानी कि बेहतरी की तरफ जाना शुरू हो जाएगी। अच्छा, एक राइस बेस्ड सॉल्यूशन होता है, जो राइस का पाउडर होता है उसका सॉल्यूशन बना के मिनरल के साथ, वो भी रिकमेंडेड।
अच्छा, चावलों का पाउडर।
हाँ, उसका ये है कि वो पानी को रिटेन करता है।
हाँ, पानी को रोके रखेगा,
पानी को रोके रखेगा। ठीक है, और एब्जॉर्प्शन में और डाइजेशन में हेल्पफुल साबित होगा।
अच्छा, जबरदस्त।
ये बच्चों में बहुत ज्यादा यानी कि मैं ऐड करना चाहता हूँ कि ये जो राइस बेस्ड सॉल्यूशन है ये यूज करें, इसमें पानी का यानी कि खराज स्टॉप हो जाएगा, यानी कि रिटेंशन हो जाएगी वाटर की और इम्प्रूवमेंट की तरफ जाएगी।
ये रोटा वायरस के अलावा के बच्चे भी इस्तेमाल कर सकते हैं?
हाँ, व्हाई नॉट, जहाँ पे डिहाइड्रेशन हो रही है वहाँ पे हम यूज है। ये इसका इफेक्ट यही है कि रिटेंशन ऑफ द वाटर इन द
बॉडी को रोका रखेगा
इन द बॉडी और एब्जॉर्प्शन में मतलब
जबरदस्त।
सो ये लाजमी के राइस बेस्ड सॉल्यूशन जो है,
ठीक है,
और काफी रिसर्च इस पे यानी कि हुई हुई है।
ठीक है,
ये तो सेकंड स्ट्रेटेजी होगी।
ठीक है,
अब थर्ड ये कि जो कि हम काफी मेडिसिन यूज करते हैं कि उसकी इंटेस्टाइन की मोटिलिटी को कम करें, ये ना करें।
ठीक है,
इस तरह की मेडिसिन हम यूज नहीं करेंगे कि हम चाहते हैं कि वायरस निकले यहाँ से।
हाँ, अच्छा,
वायरस को हमने बॉडी में रिटेन नहीं करना,
नहीं करना, ठीक
है, रहेगा तो इट विल लीड्स टू कॉम्प्लिकेशंस।
ठीक है,
तो इस तरह की जो ड्रग्स है ना, एंटीकोलिनर्जिक ड्रग्स या इस तरह की होती है जो कि स्टॉप करती है मोटिलिटी को बॉडी इंटेस्टाइनल,
ठीक है,
वो हम यूज नहीं करेंगे। इसके साथ हम सेकेंडरी इन्फेक्शन को रोकने के लिए एंटीबैक्टीरियल उसको साथ देंगे। इस तरह ये इसकी हम स्ट्रेटजी और इसे काफी टाइम तक चलाएंगे।
ठीक है,
इंशाल्लाह आई होप कि वो रिकवरी की तरफ मूव करेगा।
अच्छा डॉक्टर साहब, ये जो बहरहाल ये तो हमने दवाइयों का हो गया, वैसे कंट्रोल करना है हमने इस बीमारी को, कंटेन करना है अगर मैं कहूँ तो ठीक रहेगा कि कैसे कंटेन किया जा सकता है, कंट्रोल कैसे किया जा सकता है?
कंट्रोल खुर्रम, इसकी तो वैक्सीन भी अवेलेबल है।
अच्छा,
तो वैक्सीन उस जगह पे लगाते हैं जहाँ पे ये एपिडेमिक्स या एंडेमिक एरिया है।
ठीक है,
ठीक है, वहाँ पे रोटा वायरस के 3 शॉट्स लगते हैं, दूसरे चौथे और छठे मंथ पे बच्चे के।
अच्छा,
तो ये बिल्कुल इसकी वैक्सीन अवेलेबल है, तो मैं रिकमेंड करूँगा कि ये वैक्सीन अगर जिस एरिया में, फॉर एग्जाम्पल नाइजीरिया में अब 50,000 डेथ हुई है लास्ट ईयर,
ठीक है,
तो उस एरिया में ये वैक्सीन लॉन्च होनी चाहिए, उधर लगानी चाहिए बच्चों को। अगर इंडिया में 1,22,000 बच्चों की डेथ हुई है रोटा वायरस से,
ठीक है,
उधर ये वैक्सीन, अब 3 तरह की वैक्सीन अवेलेबल है और इसकी इम्यूनिटी जो प्रोटेक्शन है 85-95%, यानी कि ये प्रोटेक्ट करता है बच्चे को रोटा वायरस के इन्फेक्शन।
ठीक है,
बिल्कुल जी, वैक्सीन इज द बेस्ट वे टू कंट्रोल।
तो ये अगर डॉक्टर साहब उन जगहों जहाँ पर ज्यादा इसकी एपिडेमी नहीं भी है तो वहां पर लगाया जाए तो उसका क्या नुकसान है?
वहां पे
लगा दिया जाए उनको, क्योंकि
आप देखें आप जहाँ पे, अब फॉर एग्जाम्पल मैं एग्जाम्पल देता हूँ कि फॉर एग्जाम्पल ऑस्ट्रेलिया में रोटा वायरस की इन्फेक्शन नहीं है,
ठीक है,
तो फिर आप वैक्सीन क्यों लगाते हैं?
अच्छा,
आप तो एक वायरस इंट्रोड्यूस कर रहे हैं उस जगह पे।
हाँ, सही
समझ रहे हैं ना आप, उस जगह पे ये खेल ना खेलें।
ठीक है,
जहाँ पे चीज नहीं है वहाँ पे वायरस को इंट्रोड्यूस खामखा ना करें। जैसे ही वायरस वो एनवायरमेंट में आया स्टार्ट टू डिसेमिनेट,
हो सकता है कि कुछ केसों में कंट्रोल ना हो,
कंट्रोल ना हो, क्योंकि ये रोटा वायरस फिर आ रहे वायरस है।
अच्छा
ये तब्दीली की तरफ, म्यूटेशन की तरफ जाएगा,
ठीक है,
मे बी नेक्स्ट जनरेशन में वायरस का शेप चेंज हुआ हो,
ठीक है,
वो इंजूरियस हो, तो मैं नहीं रिकमेंड करूंगा जहां पे ये प्रेवलेंस नहीं है वहां पे वैक्सीन ना लगा
ना लगा जी। अच्छा डॉक्टर साहब, आपकी अपनी फील्ड है वैक्सीनेशन, एपिडेमियोलॉजी और ये सारी चीजें, तो ये अभी अफ्रीका में, पाकिस्तान में, हिंदुस्तान में इतनी बड़ी तादाद में ये डेथ क्रिएट कर रहा है, तो इसको कंट्रोल करने के लिए, इसको रोकने के लिए कुछ किया जा सकता है? एक तो वैक्सीनेशन आपने बता दिया ना, वो तो इससे है कि इससे पहले कि हमें वायरस हमारे पास पहुंचे, लेकिन अब वायरस पहुंच गया तो अब कैसे उसको फैलाव से रोका जाए या कुछ किया जा सकता है?
एक तो वैक्सीनेशन तो है, उसके अलावा अपने आप को साफ रखना,
ठीक है,
यानी कि हाथ एवरी टाइम वॉशरूम से निकले या गए
साबुन से धोना,
हाँ साबुन से धोना, और बच्चों को यानी कि खास तौर पे ये भी इसी तरह के फॉर्मेट पे चलाएं कि यानी कि वो जब वो इस तरह की एक्टिविटी से आए तो उसे कहें कि हाथ धो,
ठीक है,
यानी कि एक तो ये है कि, और बाकी ये जो है कि पर्सनल हाइजीन, यानी कि अपने आप को साफ रखना, इस दो चीजों से अडॉप्ट करने से हम रोटा वायरस के इन्फेक्शन से बच सकते हैं।
अच्छा डॉक्टर साहब, एक चीज मैं यहाँ पूछना चाह रहा था कि अक्सर ये देखने में मिलता है कि वो टॉयलेट, वो वॉशरूम जो बड़े यूज कर रहे हैं, बच्चे भी वही यूज कर रहे होते हैं अक्सर, घरों में मजबूरी होती है, और तो इसका ये क्या वजह बन सकती है रोटा वायरस की?
मैं आपको कहूंगा कि ये इन्फेक्शन जो है ना फीकल ओरल रूट है,
ठीक है,
अब मैं, मेरा हाथ कंटेमिनेट था
टॉयलेट से,
हाँ टॉयलेट से,
ठीक है,
मैंने वही हाथ उसके हैंडल को लगा दिया, अब वायरस उधर ढेर कर गया, अब बच्चा भी उसी जगह पे गया,
ठीक है,
उसी ने उसी तरीके से वो
यूज करने
साबुन यूज किया या नहीं किया, खाने की तरफ चला गया,
ठीक है,
अब वायरस उसके फूड में और देन ओरली एंड देन गोस टू द बॉडी, सो ये थोड़ी सी प्रिकॉशनली मेजर तो लेनी पड़ेगी कि अपने आप को साफ रखना।
अच्छा एक और चीज डॉक्टर साहब, अक्सर हमारे यहाँ देखा जाता है कि जो छोटे शहर या गांव वगैरह है वहां पर जो सीवरेज का पानी है, टॉयलेट से जो पानी बाहर निकलता है, वो गली कूचों में, नालियों में बड़े आराम से उसको जो है वो छोड़ दिया जाता है बगैर ढकी हुई नालियां,
हाँ जी,
तो ये क्या वजह बनती है?
100% जी, ये भी वजह बन सकती है, क्योंकि ये एक्चुअली जो सीवेज वाटर है इसमें रोटा वायरस जो है ना काफी देर तक स्टेबल रहता है।
अच्छा
अच्छा, अब ये वाटर, ये हमारा वाटर, ये जो पानी, ये भी रिसाइकिल हो रहा है, इनके फिल्ट्रेशन से पास हो गए,
ठीक है,
दोबारा हम यूज कर रहे हैं, और दूसरी बात ये है कि अगर फिल्ट्रेशन का प्रोसेस अच्छा नहीं है,
ठीक है,
तो वायरस इतना छोटा माइक्रो साइज का होता है
उसमें,
तो वो तो डिसेमिनेट हो जाएगा बॉडी मीन के वाटर में, और वाटर से वही हम यूज करेंगे, तो इस तरह बिल्कुल मैं एग्री करता हूँ कि ये जो
पॉसिबल
है सीवरेज और ड्रेनेज
सिस्टम सही। अच्छा डॉक्टर साहब, आपके ख्याल में अगर ये ड्रेनेज सिस्टम को बेहतर बनाना, साफ पानी देना और सही किस्म का साबुन इस्तेमाल करना, इस पे ज्यादा खर्चा आता है या बीमारी के बाद जो अखराजात हुकूमत पे करती है हॉस्पिटल में उस पर ज्यादा खर्चा आता है? यानी कहने का मतलब मैं ये यहाँ पर इस नुक्ते की तरफ इशारा करवाना चाह रहा हूँ कि अगर हम लोग ये नालियां और इनको सही कर लें तो बेहतर नहीं है, बजाय इसके कि हम खर्चा करें रोटा वायरस के इतने ज्यादा पेशेंट्स पे?
बिल्कुल जी, मैं तो यही बात करूंगा, इस चीज पे हमें ध्यान देना चाहिए कि अब एक नेशन का मसला है,
ठीक है,
एक बंदे का मसला नहीं है जिसे रोटा वायरस हो रहा है,
ठीक
है, हम ये चीज अडॉप्ट करके पूरी नेशन को बचा सकते हैं,
सही है,
तो मैं यही रिकमेंड करूंगा कि ये जो प्रिवेंशन इज बेटर देन क्योर,
क्योर
तो हम प्रिवेंशन को पहले लें कि हमने बीमारी को आने नहीं देना,
ठीक है,
और जब बीमारी आ गई फिर तो बहुत यानी कि
दवाइयों
पे, फिर बंदे को जो मेंटली स्ट्रेस और जो
बिल्कुल सही, ठीक डॉक्टर साहब, बहुत बहुत शुक्रिया डॉक्टर आसिफ रशीद, बहुत शुक्रिया अदा करता हूँ आपका, भारत बड़ा अहम मौजूद रोटा वायरस के बारे में आपने बताया हमारे नाजरन को, उम्मीद करते हैं कि हमारे नाजरन ने इस्तेफादा किया होगा इनकी गुफ्तगू से। चलेंगे हम लोग हसन के पास।
बहुत बहुत शुक्रिया खुर्रम, बहुत ही अहम नुकात की जानिब आप लोगों ने इशारा किया, और इसमें सबसे ज्यादा जिम्मेदारी यकीनन हुकूमतों की है ताकि आके आगे बढ़ें और इस सिलसिले में सरमाएकारी करें, लेकिन अगर वो लोग ना कर सकें तो आप लोग अपनी कोशिशें जारी रखिए, क्योंकि यकीनन किसी न किसी वक्त उसका मुस्बत नतीजा ज़रूर निकलेगा। हर मुस्बत इकदाम का बहुत ही अहम असर होता है आपके माहौल पर। चलते हैं साथ में एक प्रोग्राम देखते हैं, तेहरान आप लोग घूमिए, तब तक हम लोग दूसरे मेहमान से रब्ता करने की कोशिश करते हैं।
ایرانی میں آپ کو ایک اور چھوٹی سی لیکن اہم بات بتاؤں کہ ایرانی قالینوں کی دو قسمیں ہوتی ہیں. ویسے یہ یاد رہے کہ سارے قالین جو ہاتھ کے بنے ہوئے ہوتے ہیں وہ دائم العمر ہوتے ہیں, لیکن بات ہو رہی تھی کہ قالینوں کی دو قسمیں ہوتی ہیں, جس میں سے پہلی قسم تو وہ ہے جو روایتی انداز سے بنا جاتا ہے. روایتی انداز والے قالین سے آپ یہ پتا چلا سکتے ہیں کہ کس علاقے کا بنا ہوا ہے. وہ جو قالین ہوتا ہے اس کا جو ڈیزائن ہوتا ہے, اس پر جو خاص قسم کا ڈیزائن بنا ہوتا ہے
موجود ہوتا ہے
جی, اس کو دیکھ کر ہمیں آسانی سے پتا چل جاتا ہے کہ وہ قالین کس جگہ پر تیار کیا گیا ہے. اور یہ ڈیزائن ایک طرح سے شناخت ہوتے ہیں. تو یہ قالین جو ہے یہ کاشان کا بنا ہوا ہے, اور وہ سامنے جو مچھلی کی شکل بنی ہوئی جس پر, وہ کردستان کا ہے. تو ہم اس طرح سے پتا
اچھا لگے. کیا ہم یہ کہہ سکتے ہیں کہ ایران کے کسی علاقے کا کوئی خاص شہر ہے جہاں پر قالین تیار کیے جاتے ہیں, یا پھر پورے علاقوں میں ہر جگہ پر قالین اس طرح سے تیار ہوتے ہیں؟
دیکھیے, یوں تو ایران میں ہر جگہ قالین بنے جاتے ہیں, لیکن میں آپ کو بتاؤں کہ بیرجند کے قریب دو چھوٹے چھوٹے دیہات ہیں جن کا نام ہے مود اور دروخش. یہ دیہات یہاں سے تقریباً 2000 کلومیٹر کے فاصلے پر ہیں, اور یہ ایران کے جنوب مشرقی علاقے میں ہیں. ان دونوں جگہوں پر صرف میوزیم کے لیے قالین بنے جاتے ہیں. آپ شاید یہ بھی جاننا چاہیں گے کہ کس قسم کے قالین کے لیے کون سا مواد استعمال ہوتا ہے. میں آپ کو مثال دوں, کمبھ جو تہران کے نزدیک ہے وہ ریشم کے قالینوں کی بنائی کے لیے مشہور ہے. آج کل آپ کو بازاروں میں قالین کے علاوہ مصوری سے شباہت رکھنے والی چیزیں بھی دکھائی دیں گی. قالین کی اور ان کی دونوں کی بنائی واقعی بڑی فنکارانہ ہوتی ہے, اور ایسا لگتا ہے کہ وہ قالین کے فریم نہ ہو کر پینٹنگ ہوں. آپ دیکھیں گے انہیں تو دیکھتے رہ جائیں گے.
تو ناظرین, جس فنکاری کا ڈاکٹر ساسان تذکرہ کر رہے تھے, اسے آپ صرف اونی پوشش کے طور پر نہ دیکھیں, بلکہ یہ دیکھیں کہ یہاں کی ثقافت بلکہ مذہب اور تاریخ کا جز ہے. جی ہاں, یہ سب چیزیں ایرانی قالینوں میں متمرکز ہو گئی ہیں. تو پھر یاد رکھیے گا کہ تہران آئے تو اس قالین کے بازار کو بھول مت جائیے گا. یہاں کر آپ دیکھ سکیں گے کہ ایرانیوں نے کس طرح اپنے ماضی کو ان قالینوں میں سمو دیا ہے, اور یہ کہ مستقبل میں وہ کن رفعتوں کو چھونا چاہتے ہیں. اگر میں بات کو مختصر طور پر کہنا چاہوں تو یوں بھی کہا جا سکتا ہے کہ ایرانی قالین میں آپ ایرانی فن کی بلندیوں کو دیکھ سکتے ہیں. کہتے ہیں کہ قدیم زمانے میں بڑی بوڑھی خواتین اپنے پیسے وغیرہ انہی قالینوں کے نیچے رکھ کر محفوظ کر لیتی تھیں, کیونکہ اسی پر ان کا اٹھنا بیٹھنا ہوتا تھا. تو قالین کو ایک طرح سے ان کا بینک بھی کہا جا سکتا ہے.
جی ناظرین, پھر سے آپ سب کو خوش آمدید کہتا ہوں پروگرام نسیم زندگی میں. اور آپ کو بتاتے چلوں کہ ایک گھر میں خصوصاً جیسے آپ کو معلوم ہوگا کہ مختلف شہروں میں ایران کے مختلف قالینوں کی ڈیزائن بنتی ہیں، اور یہ جو ڈیزائنز ہیں اس کو بنانے میں خواتین کا بہت ہی زیادہ اہم کردار ہے، اور بہت ساری خواتین ہیں جو اپنا روزگار اس ذریعے فراہم کر رہی ہیں ایران میں، بہت ہی اہم، یعنی خود ملک کے لیے بہت اہم ہے، ہنر کے لیے بہت اہم ہے، اور گھرانے کے لیے بہت اہم اقدام یہ لوگ انجام دے رہے ہیں. بہرحال اس وقت ہم لوگوں کا رابطہ ہو گیا ہے لیلا بتول صاحبہ سے، اس وقت موجود ہیں اسلام آباد اسٹوڈیو میں، آپ کی خدمت میں سلام عرض کرتا ہوں. اور وقت ضائع کیے بغیر آپ سے یہ پوچھنا چاہوں گا کہ ہمارے معاشرے میں بہت ساری، بہرحال آدھی پاپولیشن ہر ملک کی تقریباً خواتین کی ہوتی ہے، ان کو خصوصاً جنوبی ایشیا کے ممالک میں بہت زیادہ مسائل کا سامنا کرنا پڑ رہا ہے، اور جب بھی کوئی بہرحال آپ کے ساتھی جاتے ہیں کہ بہرحال ٹیمز جاتی ہیں وہاں پہ ان کو ان کے حقوق سے آگاہ کرنے کے لیے، تو ان کو بھگا دیا جاتا ہے، بہرحال آپ بھی اس سے آگاہ ہیں صحیح طور سے. تو کیا کرنا چاہیے کہ یہ خواتین اپنے حقوق سے آگاہ ہوں، اور اس سے اہم یہ ہے کہ کن مشکلات کو ان لوگوں کا سامنا کرنا پڑ رہا ہے آج کل؟
اچھا، خواتین کے کردار کے حوالے سے اگر بات کی جائے کہ ان کا بھرپور کردار رہا ہے قوم کی ترقی میں، ٹھیک ہے، قوم کو بنانے میں، اس کی بلڈنگ کرنے میں، ٹھیک ہے، قوم کی پروگرس میں، اس کی ترقی میں، ٹھیک ہے، قوم، ملک، اس اگر ہم کہیں کہ خواتین کو جو ہے وہ ایک سائڈ پہ کر دیا جائے، خواتین کو سائڈ پہ کر دیا جائے اور صرف مرد حضرات جو ہیں وہ جو ہے نا قوم کی ترقی میں جو ہے نا کردار ادا کریں، تو کیا یہ پاسبل ہے؟ کیا یہ ممکن ہے؟ ایسا ممکن نہیں ہے. خواتین جو ہیں سب سے پہلے تو اپنی خدمت انجام دے رہی ہیں گھر میں. اس پوائنٹ سے میں اس لیے بات کر رہی ہوں کہ اگر گھر میں وہ خدمت انجام دے رہی ہیں، اپنے ماں باپ کی خدمت کر رہی ہیں، ٹھیک ہے، اپنے شوہر کی خدمت کر رہی ہیں، بچوں کی خدمت کر رہی ہیں، بیوی ہونے کی حیثیت سے، ماں ہونے کی حیثیت سے، اور بیٹی ہونے کی حیثیت سے، بہن ہونے کی حیثیت سے، ٹھیک ہے، وہ خدمت انجام دے رہی ہیں، وہ خدمت جو ہے اس کو ہمیں جائزہ لینا ہوگا، اس کو کنسیڈر کرنا ہوگا، غور کرنا ہوگا کہ بعض تو بغیر پیسے کے یہ خدمت انجام دے رہی ہیں، ٹھیک ہے، ان کو کوئی معاوضہ نہیں ملتا اس کا، لیکن وہاں سے وہ جو بچوں کی خدمت کرتی ہیں، ان کی تربیت کرتی ہیں، ان کی تعلیم پہ توجہ دیتی ہیں، اور اس سے وہ جو قوم کے معمار پیدا ہوتے ہیں اس کا بھی وہ شاید اس کو معاوضہ نہ مل رہا ہو، لیکن وہ قوم میں کیا اور ملک کی ترقی میں کیا کنٹریبیوٹ کر رہی ہیں، کیا حصہ ہے، وہ سب کو نظر آ رہا ہے. آدھی پاپولیشن، کچھ ممالک میں آدھی سے زیادہ بھی ملک کی جو پاپولیشن ہے اس میں خواتین شامل ہے، وہ خواتین ہے، آدھی پاپولیشن پہ مشتمل ہے، یعنی آدھی تعداد آبادی کی جو ہے وہ خواتین پہ مشتمل ہے. اب وہ خواتین کو اگر ہم کہیں کہ وہ ملک کی ترقی میں کردار ادا کریں، تو بعض تو خواتین، ان پڑھ خواتین گھروں میں یہ کردار ادا کر رہی ہیں، ٹھیک ہے، تربیت بچوں کی کر کے، ان پہ تعلیم پہ توجہ دے کے، اپنے گھر والوں، ماں باپ، بہن بھائیوں، سب کی خدمت کر کے، یہ ایک ان کا کنٹریبیوشن ہو گیا. دوسری، جو تعلیم یافتہ ہیں وہ گھروں میں بھی کام کر رہی ہیں، بچوں کی وہ بھی کر رہی ہیں، سارا کچھ ان کا سنبھال رہی ہیں، اور دوسری یہ بات یہ ہے کہ وہ پھر مختلف اداروں میں جا کے تعلیم کے اس بیس پہ کام کر رہی ہیں، جابس کر رہی ہیں، اور وہ جابس کر رہی ہیں وہاں پہ، اور ادھر جو ہے وہ بھی ملک کی ترقی میں ان کا کنٹریبیوشن ہے کہ وہ تعلیم حاصل کرنے کے بعد گھر پہ نہیں بیٹھی لیکن مردوں کے شانہ بشانہ کام کر رہی ہیں، یہ دوسری بات ہوگی. تیسری بات، اس سے ملک ترقی کرے گا، ظاہر ہے خواتین جو ہے وہ پڑھی لکھی ہوں گی تو یہ ہوگا کہ ملک کو یہ پتا ہوگا کہ خواتین بھی پڑھ رہی ہیں، مرد حضرات بھی پڑھے ہیں، ہمارے پہ کوئی برڈن نہیں ہے، وہ ہمارا جو ہے نا ملک اس حساب سے ترقی کرے گا. اگر ہم یہ دیکھیں کہ خواتین کو اس سے نکال دیں گے ترقی کے اس سے، ٹھیک ہے، تو ملک ترقی نہیں کر سکتا. یہ بات ذہن میں رکھنی چاہیے کہ وہ اپنا گھر سنبھال رہی ہیں، پھر اس کے بعد قوم کے لیے، ملک کے لیے کر رہی ہیں، ان اقوام کی جو ہے وہ خدمت کر رہی ہیں، تو ملک کو اس پہ فخر ہونا چاہیے. اب ممالک جو ہیں، بعض ممالک ہیں، وہ خواتین کی جو ہے نا ویلفیئر کے لیے اور ان کی جو ہے نا ان کو فیسیلیٹیٹ کرنے کے لیے، یعنی ان کو زیادہ ان کی جو ہے نا ان کو جہاں کام کر رہی ہیں، جہاں پہ وہ جابس کر رہی ہیں، ان کو وہاں پہ فیسیلیٹیٹ کیا جائے، اکوموڈیٹ کیا جائے ان کو. تو اب بہت سے ممالک جن ممالک نے خواتین کی جو ہے نا ویلفیئر کے لیے کام کیا، یعنی ان کو مفید ملک میں مفید شہری بنانے کے لیے ان کی تعلیم پہ خرچہ کیا، خواتین کی تعلیم پہ خرچہ کیا، خواتین کو تعلیم دلانے کے لیے ملک نے بہت زیادہ زور دیا، ان کے حکمرانوں نے کہا کہ خواتین کی تعلیم پہ توجہ دی جائے تاکہ یہ ملک پہ انحصار نہ کریں بلکہ یہ اپنے اوپر انحصار کریں، اپنے آپ کو قابل بنائیں اس کے، तो वो ममालिक तरक्की कर गए। पाकिस्तान के बाद जितने ममालिक ने जो है ना आजाद हुए हैं, वहां पे उन्होंने जिन ममालिक ने ख्वातीन की तरक्की पे बात की, जिन ममालिक ने जो है ना ख्वातीन की जो है ना वेलफेयर पे काम किया, वही मुल्क तरक्की कर गए। ठीक है, अब ख्वातीन जॉब्स कर रही हैं, उन हमारे मुल्क में कानून बन गए हैं, लेकिन ये समझ नहीं आ रहा कि उनको नफाज, उनको नफाज बहुत ज्यादा जरूरी है। जहां वो काम कर रही है, क्या वो ऐसी हालात में काम कर रही है कि उनको वहां पे बेसिक जो जरूरियात है वो मिल रही है। हम कहते हैं कि ख्वातीन तरक्की करें, ख्वातीन काम करें, उनको जहां वो जॉब कर रही हैं, जहां नौकरी कर रही हैं, हुकूमत को चाहिए कि वहां पे उनको ऐसा माहौल प्रोवाइड किया जाए कि वो आसानी के साथ, अपनी खुशी के साथ और सुकून के साथ वहां पे काम कर सके, ताकि मुल्क ज्यादा से ज्यादा तरक्की करे। अच्छा, फिर एक मैं एग्जाम्पल दूंगी कि ख्वातीन जो है वो जेलों में जो है, ठीक है, उनका कसूर है, वो जेलों में बैठी हुई है, ठीक है, वहीं पे उनके बच्चे पैदा हो रहे हैं, वहीं पे वो वहां पे उन ख्वातीन को देख रहे हैं, वहां पे सारी ख्वातीन के साथ वहां बैठे होते हैं। बात यह कि उनके लिए अलहदा से जेलों में एक इंतजाम किया जाए, वहां पे उनको पढ़ाया जाए, बच्चों की पढ़ाई का इंतजाम किया जाए, ख्वातीन को भी पढ़ाया जाए, उनको कोई हुनर सिखाया जाए, ताकि वो ये जो कौम के मेहमान है, जो घरों में तो ये अपने वो उनको उन पे तवज्जो दे रही है।
बहुत शुक्रिया आपका लैला बतूल साहिबा। बहरहाल हम लोग का प्रोग्राम का वक्त बिल्कुल अपने इख्तिताम पे पहुंच गया है, आपका शुक्रिया कि आपने बहुत ही अहम मसाइल पर रोशनी डाली, और ये जो ये कि माहौल ऐसा फराहम होना चाहिए, यकीनन काम करना चाहिए हमारे ख्वातीन को, लेकिन उनके लिए माहौल फराहम होना, एक साफ सुथरा यानी पाक और शफाफ माहौल ऐसा कि किसी के दबाव में ना हो, और उनको जो यानी मगरबी ममालिक ने जिन लोगों ने सिर्फ और सिर्फ उनको एक वर्क फोर्स के तौर पर देखा है, उस तरह से भी ना हो जाए, बल्कि एक हम लोग अपने मुआशरे और अपने यानी मजहब के को साथ साथ रखते हुए ऐसा माहौल।
बिल्कुल बिल्कुल ठीक बात की, और ये भी जेलों में जो खवातीन रहती हैं उनका भी उसकी तरफ
बहुत ही अहम।
मैं यहाँ पर बताता चलूँ कि हाँ जी, हमारे साथ डॉक्टर सैयद असदुल्लाह अरसलान होंगे, कल पार्किंसन डिजीज के बारे में बात करेंगे, और डॉक्टर हफीजुर रहमान दिल्ली स्टूडियो से हमें ज्वाइन करेंगे और हमारे हफ्ते के मौजूद के सिलसिले में गुफ्तगू करेंगे।
तो कल भी हमारे साथ रहिएगा प्रोग्राम नसीम जिंदगी में, आज हमें इजाजत दीजिए, खुदा हाफिज़।